بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم مسجد میں داخلے کی سنت ہے اور مسجد سے مراد وہ حصہ ہوتا ہے جہاں معتکف حضرات رہتے ہیں جہاں پر یہ اعتکاف کیا جاتا ہے اس سے مراد مسجد کا حصہ ہوتا ہے لہذا مسجد میں داخلے کی سنت یہ ہے کہ بسم اللہ پڑھے پھر درود پاک پڑھے بسم اللہ والصلاة والسلام على رسول اللہ پھر اس کے بعد دعا پڑھے اللہم افتح لی ابواب رحمتک تین سنتیں ہو گئیں اور چوتھی سنت یہ ہے کہ پھر سیدھا پاؤں دایا پاؤں مسجد میں رکھے یہ چوتھی سنت ہے اس کے بعد جب مسجد میں داخل ہو جائے تو اعتکاف کی نیت کرے یہ بھی سنت ہے اور یہ جو اعتکاف رمضان المبارک کے آخر عشرے میں 21ویں شب سے شروع کیا جاتا ہے اور آخر تک یہ اعتکاف سنت موقعہ علی الکفایہ ہے یعنی اگر مسجد والے اس کو ترک کریں گے مسلمان اس کو نہ کریں گے تو گناہگار ہوں گے اور اگر اس مسجد میں ایک آدمی بھی بیٹھ گیا تو سب کی طرف سے یہ سنت ادا ہو گئی ورنہ ترک سنت کا گناہ لازم آئے گا اور اس کے علاوہ بعض لوگ کیا کرتے ہیں کہ تین دن کے اعتکاف کرتے ہیں آخر عشرے میں ہی کہ جی 27ویں سے آ گئے یا رات رات گزار لیتے ہیں اور یہ نفل اعتکاف ہے اور مستحب اعتکاف یہ ہے کہ جب مسجد میں داخل ہو تو مسجد میں داخل ہونے کے بعد اعتکاف کی نیت کر لے نویت الاعتکاف ما دمت فی ہذا المسجد میں اعتکاف کی نیت کرتا ہوں میں جب تک مسجد میں ہوں تو اس سے اعتکاف کا اجر لکھا جاتا رہے گا تو مسجد میں داخل ہوتے وقت یہ دعا پڑھتے ہیں اللہم افتح لی ابواب رحمتک کہ یا اللہ میرے لیے اپنی رحمت کے دروازے کھول دے میرے مرشد اور میرے شیخ رحمت اللہ علیہ حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ حضرت کے یہاں ایک عجیب و غریب مضمون ہے فرمایا یہاں پر یہاں جو رحمت ہے اس سے کون سی رحمت مراد ہے فرمایا کہ جب نبی صلی اللہ علیہ وسلم معراج پر تشریف لے گئے سبحان اللہ اور واقعہ معراج جو ہے اس کے اندر واقعہ اسرا بھی ہے اور واقعہ معراج بھی ہے یہ دو واقعے ہیں مسجد حرام یعنی کعبہ شریف کی مسجد سے اور بیت المقدس کی مسجد تک کا جو سفر ہے یہ سفر واقعہ اسرا کہلاتا ہے جہاں پر پھر آپ نے انبیاء علیہ السلام کو تمام انبیاء علیہ السلام کی امامت فرمائی اس لیے آپ کو امام الانبیاء بھی کہتے ہیں یہ وجہ اس کے بعد جو سفر ہوا زمین سے آسمان کی بلندیوں کی طرف سبحان اللہ یہ سفر معراج کہلاتا ہے اور جب معراج کے سفر سے آپ واپس آئے سو واپس آنے کے بعد جب آپ نے صبح کو اہل مکہ کو یہ بات بتائی تو مشرکین مسلمان تو خوش ہوئے البتہ مشرکین جو ہے انہوں نے عجیب عجیب باتیں کی اور انہوں نے استہزاء کے لیے یعنی مذاق اڑانے کے لیے حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ سے کہا کہ یہ دیکھو کہ نبی محمد صلی اللہ علیہ وسلم وہ یہ بات کہہ رہے ہیں کہ میں بیت المقدس کیا اور وہاں سے آسمانوں پر. تو حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ نے بلا چھو چرا کے تصدیق کی. وہ عطا اتنی پسند آئی اس تصدیق کی کہ آپ کے نام کے ساتھ لگتا ہے ابو بکر صدیق. سبحان اللہ, یہ اتنی ادا پسند آئی کہ اب قیامت تک کے لیے جب آپ کا نام لیا جاتا ہے تو ابو بکر نے صدیق رضی اللہ تعالی عنہ. کتنی سبحان اللہ. تو بہرحال معراج کے سفر پر جب گئے تو سدرۃ المنتہا کے مقام پر حضرت جبرائیل علیہ السلام نے عرض کیا کہ بس اب آپ کا تنہا سفر ہوگا. اس کے بعد نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ میرا تنہا سفر ہوا تو آپ کو کچھ تنہائی کی وجہ سے ایک کیفیت پیدا ہوئی, ایک گھبراہٹ کی سی کیفیت. تو اللہ تعالیٰ نے اسی وقت ایک فرشتے کو پیدا فرمایا اور وہ جو فرشتہ تھا وہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی شکل کا تھا اور نبی صلی اللہ علیہ وسلم کا دل بہلانے کے لیے تھا. سبحان اللہ سبحان اللہ. تو پتا یہ چلا کہ صدیق, میرے شیخ ایک جملہ فرمایا کرتے تھے کہ صدیق جو ہے وہ سو ذوق نبوت کا مزاج شناس ہوتا ہے. صدیق ذوق نبوت کا مزاج شناس ہوتا ہے, لہذا اور نبی صلی اللہ علیہ وسلم کے دل کے بہلانے کا سامان ہے. لہذا اللہ تعالیٰ نے کسی اور صحابی کا نہیں, کائنات میں کسی کا نہیں, بلکہ ابو بکر رضی اللہ تعالیٰ عنہ کی شکل میں اور ان کی آواز میں وہ فرشتہ آپ سے گفتگو کرتا رہا. اللہ تعالیٰ سے ملاقات ہوئی, وہ ملاقات ہے اللہ اکبر, ساجد اور مسجود, عابد و معبود, محب و محبوب. اب اس ملاقات کو کیا آپ کہیں کہ کیا ما وراء العقل, وراء الورا چیز ہے میرے دوستو, جو بلندیاں ہیں ان بلندیوں سے بلندیاں. ہم لوگ, ہم جیسے کور چشم تو کیا کوئی اپنے زمانے کا قطب اعظم ہو, غوث وقت ہو, نہیں سمجھ سکتا. تو بہرحال اس ملاقات میں جو گفتگو ہوئی وہ گفتگو ہم اپنی نماز میں پڑھتے ہیں. اب وہ گفتگو کیا ہے؟ سبحان اللہ, التحیات للہ والصلوات والطیبات. یہ نبی صلی اللہ علیہ وسلم نے تحفہ پیش کیا بارگاہ الوہیت میں کہ التحیات للہ, میری تمام قولی عبادتیں صرف اللہ کے لیے ہیں, والصلوات تمام بدنی عبادتیں صرف اللہ کے لیے, والطیبات اور تمام مالی عبادتیں صرف اللہ کے لیے. توحید ہو رہے ہیں. عبادت کی تین قسمیں تھیں, تینوں قسموں کو بیان کر دیا, قولی عبادتیں, بدنی عبادتیں, مالی عبادتیں, اور وہ سب کے سب صرف اللہ کے لیے. ایسا اخلاص حاصل کرنا صحبت اہل اللہ میں یہ ضروری ہے میرے پیارے دوستو. کہ جس سے انسان صرف اللہ کے لیے عبادت کرے. میرے شیخ رحمت اللہ علیہ فرماتے تھے کہ حضرت پھول پوری رحمت اللہ علیہ نے فرمایا کہ ایک دن حکیم الامت تھانوی رحمت اللہ علیہ نے مجھ سے پوچھا، بتاؤ مولوی عبد الغنی، اخلاص سے بھی کوئی اونچا مقام ہے؟ تو حضرت پھول پوری رحمت اللہ علیہ فرماتے ہیں، میں نے عرض کیا کہ حضرت ہم تو یہ سمجھتے ہیں کہ اخلاص سے اونچا کوئی مقام نہیں ہے، اور اخلاص کیا ہے؟ کہ صرف اللہ کے لیے عبادت کرنا، اللہ کا غیر اس میں بالکل نہ ہو، نہ ارادہ نہ نیت، اور غیر سے نہ تعریف چاہے کہ غیر ہماری تعریف کرے گا، ہماری عبادت کی، ہمارے عمل کی، غیر سے نفع لینے کا کوئی نیت اور دخل نہ ہو، صرف اللہ مقصود ہو. حاصل کرنا یہ ضروری ہے میرے دوستو. تو حضرت پھول پوری، اب بتائیے اخلاص سے بھی اونچا کوئی مقام ہو سکتا ہے کہ ایک کام انسان کرے صرف اللہ کے لیے؟ تو حکیم الامت تھانوی رحمتہ اللہ نے فرمایا کہ اخلاص سے بھی ایک اونچا مقام ہے جس کا نام ہے رضا بالقضا، یعنی اللہ تعالی کے ہر فیصلے پر دل سے راضی رہنا، اللہ تعالی کے ہر فیصلے پر دل سے راضی رہنا، یہ اخلاص سے بھی اونچا مقام ہے. اس کو سمجھنے کے لیے ایک چھوٹی سی مثال ہے. ایک آدمی کام شروع کرتا ہے، دین کا کام، کتاب پڑھتا ہے، مدرسہ کھولتا ہے، بیانات کرتا ہے، خانقاہ بناتا ہے. اب اخلاص کے لیے کام کر رہا ہے، ہو سکتا ہے کہ نیا نیا کام شروع ہو کے تو لوگ تعجب کرے، دیکھے کہ بھائی کیا چیز ہے، تو مجمع زیادہ آ جائے، یا ابتدائی سے مجمع کوئی نہ آئے، کبھی کوئی آ گیا کبھی نہیں آیا. تو میرے پیارے دوستو، اخلاص یہ ہے کہ تعداد پہ نظر نہ رکھے، قلیل اور کثیر پر نظر نہ رکھے، بلکہ دین کے کام پر نظر رکھے، اور اس بات کو ہے ایک آدمی بھی ہو اس کو دین کی سکھانے کی فکر کرے. لہذا ہوتا یہ ہے کہ جب ایک مدت گزرتی ہے مایوسی پیدا ہوتی ہے کہ ہم تو اتنے اخلاص سے کام کر رہے ہیں. اگر یہ بھی احساس ہونا کہ میں اخلاص سے کام کر رہا ہوں، تو ہمارے بزرگوں نے فرمایا یہ اخلاص نہیں ہے. یہ بھی ہونا کہ میں اخلاص سے کام کروں، یہ خود شک والی چیز ہے. تو لہذا اب وہ کام کر رہا ہے، تو کام کرنے کے بعد انسان کو امید ہوتی ہے کہ کام بڑھنا چاہیے. بعض مرتبہ کام بڑھنے کے بجائے اور کم ہو جاتا ہے. تو میرے پیارے دوستو، اس وقت میں حضرت نوح علیہ السلام کی تبلیغی محنت اور کوشش کو یاد کر لیں کہ قرآن کریم میں اللہ تعالیٰ نے ذکر فرما دیا، وَلَقَدْ أَرْسَلْنَا نُوحًا إِلَىٰ قَوْمِهِ فَلَبِثَ فِيهِمْ أَلْفَ سَنَةٍ إِلَّا خَمْسِينَ عَامًا، ساڑھے نو سو برس، 950 برس تک آپ نے دعوت اسلام دی، دعوت ایمان دی کہ ہم نے رسول بھیجا قوم کی طرف، مبعوث کیا، اور قوم کو کب تک بلائے؟ 950 سال، تو عمر اس سے بھی زیادہ ہوگی. اب آپ تصور کریں کہ 950 برس کی تبلیغ، دعوت و ایمان کی محنت، اور کتنے آدمی مسلمان ہوئے؟ صرف 80-82 آدمی ایمان لے کر آئے پورے 950 برس کی تبلیغ سے. اور ایسی تبلیغ فرماتے تھے جب اپنی قوم کو دعوت دیتے تھے تو وہ ان کو مارتی تھی. تفسیروں میں یہ بات لکھی کہ اتنا مارتی تھی کہ بعض مرتبہ آپ کئی کئی روز تک تو بے ہوش رہتے تھے, لہو لہان ہو جاتے تھے, یعنی خون و خون, ایسی تکلیف ہے. لیکن 950 برس تک آپ اپنی قوم کو دعوت ایمان دیتے رہے. سبحان اللہ, اخلاص تو اس کو کہتے ہیں. اس لیے اولو العزم پیغمبروں میں آپ کا شمار ہے. اور آج ہمارا تھوڑے دن کام کریں تو اس کے بعد اس اخلاص کا حاصل ہم پتہ ہی کیا چاہتے ہیں, تعریف. واہ واہ, نظرانہ. اور بکرے چھترے یہ ہم لوگ چاہتے ہیں, اور اگر نہ ہو تو مایوس ہوتے. اب یہ جو حضرت حکیم الامت نے فرمایا اخلاص سے اونچا مقام رضا بالقضا کا ہے, تو اس کے معنی یہ ہوئے کہ تم کام شروع کر دو, دین کا جو کام ہے کرو, اب جیسا معاملہ اللہ تعالی کی طرف سے اس پر راضی رہو. لوگ جڑیں نہ جڑیں, قلیل ہوں کثیر ہوں, کثیر ہونے کے بعد قلیل ہو جائیں, ہر حال میں اللہ کے فیصلے پر راضی رہو. اس کو کہتے ہیں رضا بالقضاء. ہو سکتا ہے ایسے ہی حالت آ جائے کہ دین کا کام کب بند بھی کرنا پڑے, ایسا بھی ممکن ہو سکتا ہے کہ مدرسہ بند کرنا پڑ جائے, خانقاہ بند کرنی پڑ جائے, ایسا بھی ممکن ہو سکتا ہے. سوچو کتنی عجیب و غریب بات ہے, لیکن اللہ تعالی کے فیصلے پر راضی رہنا یہ تقاضا ہے. اگر تقاضا ہے اس کا میرے دوستوں کہ اللہ تعالی کی خوشی اس میں ہے مدرسہ بند ہو جائے, تو ہمارا بیڑا اسی سے پار ہوگا. اور یہ وہ چیز ہے, اوف, خون ہو جاتے ہیں اس میں. تو اس اخلاص کی خاطر سے اپنی تمناؤں کا خون بھی پینا پڑتا ہے. آج ہمارے ہاں تو کیا ہوتا ہے آپ دیکھتے ہیں کہ اگر کوئی کسی دو تین افسران کو چھوڑ کر نیچے والے افسر کو بڑا بنا دیا جائے تو وہ جتنے بیچ والے ہوتے ہیں وہ سب استعفیٰ دے دیتے ہیں. یعنی ان اس کو کہتے ہیں سپر سیڈ جب کیا جائے. یہ ہر ادارے میں ہمارے ہوتا ہے. آپ تصور کریں اخلاص کیا چیز ہے. حضرت خالد بن ولید رضی اللہ تعالی عنہ کو حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ نے کمانڈر ان چیف بنایا, امیر بنایا, امیر الجیش. حضرت عمر رضی اللہ تعالی عنہ کا دور آیا, حضرت عمر کے ایک طرف سے ایک خط گیا, عین حالت جنگ میں جبکہ کمانڈ ان کے ہاتھ میں, لڑ رہے ہیں تلوار ہاتھ میں, اس حالت جنگ میں خط پہنچا حضرت عمر رضی اللہ تعالیٰ عنہ کا, حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ کی معزولی کا, اور حضرت ابو عبیدہ بن جراح رضی اللہ تعالیٰ عنہ کو آپ نے امیر بنایا. یا اللہ, عین لڑنے کی حالت میں. اب ہم لوگ ذرا ایسے حالات ہم پر گزرے تو میرے پیارے دوستو ہم کو اندازہ ہو کہ کیا کیفیت ہوتی ہے, کہ جس چیز کو ہم اپنی اہلیت سمجھتے ہیں, استحقاق سمجھتے ہیں کہ یہ میرا حق ہے, کہیں بیان ہوتے ہوتے بند ہو جائے. میں آپ کے میں مسجد میں بیٹھا ہوں, کتنی مرتبہ زندگی میں ایسا ہوا میرے ساتھ کہ بیان کے لیے بلایا گیا اور جب وہاں پہنچا تو بیان نہیں کرایا. اور یہ کوئی ایک دفعہ نہیں ہوا, دسیوں مرتبہ ایسا ہوا ہے. دل پر چوٹ لگتی ہے. لیکن میرے پیارے دوستو, ऐसा भी इम्तिहान होता है, ऐसा भी इम्तिहान होता है। अल्लाह अकबर। तो हजरत खालिद बिन वलीद रज़ी अल्लाह तआला ऐन उनास हालत में इखलास था, नबी सल्लल्लाहु अलैहि वसल्लम की सोहबत की बरकत से नुफूस का तज़किया हो चुका था। लादा फरमाया मैं एक मामूली सिपाही की तरह से लड़ूंगा, एक मामूली सिपाही की हैसियत से लड़ूंगा। पहले भी मेरा मकसद इला कलिमतुल्लाह था कि अल्लाह के नाम बुलंद हो, अल्लाह ताला की अजमत बुलंद हो। अब भी मेरा मकसूद यही है। अगर पहले मुझे कमांडर इन चीफ बनाकर लड़ाया जा रहा था, तो अब अगर मुझे अल्लाह ताला चाहते हैं मैं एक सिपाही की हैसियत से लड़ूं, तो अब खालिद बिन वलीद इस पर राजी है। ये है मेरे दोस्तों, अल्लाह अकबर, इसको कहते हैं इखलास। ये अल्लाह हमें नसीब फरमाए, ये चीज सीखने की है। इन वाकयात से ये बात पैदा होती है, इंसान के अंदर जब तक फनाइयत नहीं आए ये चीज कभी नहीं आती उसके अंदर। ये जो हमारे दिमाग में ये बैठे ना, हमें फला चीज का इस्तेहकाक है, इस चीज का मुझे मैं हकदार हूं इसका, यही तो सारा झगड़ा है। अल्लाह ताला ये चाहते हैं कि तुम्हें नहीं मिले, मुझे नहीं मिले, हम उस पर झगड़ा करें, इसी का नाम अब्दियत है क्या? अल्लाह अकबर, सुभान अल्लाह। नबी सल्लल्लाहु अलैहि वसल्लम पर कैसे कैसे तकालीफ और हालात गुजरे, मौजूदे देख रहे हैं, हमारे पास तो कोई करामत भी नहीं होती। नबी सल्लल्लाहु अलैहि वसल्लम के मौजूदे देख रहे हैं, मुशरिकीन और कुफार उसके बावजूद इंकार कर रहे हैं। आप सल्लल्लाहु अलैहि वसल्लम को गम भी हो रहा है, तकलीफ भी हो रही है, लेकिन उसके बावजूद अल्लाह ताला की दीदार खुशी की खातिर से दीन की इशाअत में लगे हुए। अल्लाह अकबर। तो बहरहाल हमारी तमाम कौली इबादतें वो सिर्फ अल्लाह के लिए हो, बदनी इबादतें वो सिर्फ अल्लाह के लिए, जैसे तरावीह पढ़ी, रोजा, ये भी बदनी इबादत है, ये भी सिर्फ अल्लाह के लिए। और आगे फरमाया कि माली इबादत भी अल्लाह के लिए, माल भी खर्च करें उसमें अल्लाह के लिए, मखलूक को दिखाना मकसूद ना हो मेरे दोस्तों। ये नबी सल्लल्लाहु अलैहि वसल्लम ने हदिया तोहफा बारगाहे उलूहियत में पेश फरमाया। अब वहां से क्या जवाबन, क्या इनायतें हो रही हैं, क्या मेहरबानी हो रही है। अस्सलामु अलैका अय्युहन नबी, मेरे शेख फरमा रहे हैं कि कौली इबादत का जवाब कौली, सलामती हो। इसलिए मेरे प्यारे दोस्तों, कोई आदमी सलाम लिखे मैसेज पर तो उसका जवाब दे दिया करो, क्योंकि उसने आपको एक दुआ दी है। मसला तो यह है कि अगर कोई आदमी लिखकर जवाब ना दे और वैसे भी जवाब दे दे जबानी भी, तो मसला दुरुस्त है। लेकिन अखलाकी जो चीज है, अगला आदमी ऐसा ना हो कि सलाम करने से दोबारा रह जाए। अगर कोई आदमी ने अगले ने सलाम लिखा, आपने उसका जवाब जबानी दे दिया, तो ये जवाब हो गया, अब वो इकरार इसरार नहीं कर सकता कि जनाब आप जवाब दीजिए, ये जवाब दुरुस्त है। लदा जब सलाम भी लिखिए तो कंजूसी को छोड़िए, अस्सलामु अलैकुम लिखते हैं, ए ओ ए, इस ए ओ ए के बारे में पूछूंगा, ओए ये क्या लिखा है। मैं अपना जौक बताता हूं, मुझे बड़ी तकलीफ होती है, ए ओए, इंसान इतनी बातें करता है, आधा आधा घंटा चैटिंग करता है और सलाम में इतने कंजूसी। और थोड़ी सी और मेहनत कीजिए, थोड़ी सी और तकलीफ कीजिए, कि सलाम को उर्दू में लिख लीजिए। असल में उर्दू में लिखना अरबी ही है, क्योंकि वो वही रस्मुल खत है, वही अल्फाज है, कि उसकी एक अपनी लज्जत है। ये हमारी जबान है मेरे दोस्तों, उर्दू जबान ये हमारी कौमी जबान है, इससे मोहब्बत कीजिए। उर्दू जबान को अंग्रेजी चड्डियां मत पहनाइए, अजीब तमाशा बना हुआ होता है कि पूरी लिख रहे हैं जनाब व्हाट्सएप पे, ईमेल पे, मैसेज पे। मेरा जौक नहीं है ये, मैं कहता हूं कि अपनी जबान को राइज कीजिए। कल कला को वही होगा जो आलम के अंदर हुआ, तुर्की अपना रस्मुल खत खत्म, इंडोनेशिया मलेशिया जाइए जनाब वही रोमन अंग्रेजी अल्फाज। ऐसा ईसाइत और यहूदियत का गलबा कि मुसलमानों की जबानों पर भी कब्जा कर लिया, उनके रस्मुल खत पर भी कब्जा कर लिया। आज हमारे मुल्क में देखिए इश्तिहार होते हैं अंग्रेजी में लिखे, होती उर्दू है लेकिन अंग्रेजी में। इसलिए याद रखिए अपनी नस्लों तक ये बात आपने पहुंचानी है, खत आगे है मुंतकिल करना है। तो बहरहाल अस्सलामु अलैका अय्युहन नबी, ए नबी तुम पर सलामती हो। आगे फरमाया वरहमतुल्लाह, और अल्लाह की रहमत हो। मेरे शेख फरमाते हैं कि अब देखिए हजरत का मजमून फरमाया कि फरमाया था व तय्यिबात बदनी इबादत, बदनी इबादत के लिए हम मस्जिद में आते हैं, हम मस्जिद में आते हैं बदनी इबादत करते हैं। इसलिए मस्जिद में दाखिल होने से पहले दुआ पढ़ते हैं अल्लाहुम्म अफ्तहली अबवाब रहमतक, कि अल्लाह हमारे लिए अपनी रहमत, मेरे लिए अपनी रहमत के दरवाजे खोल दीजिए। अब मेरे शेख ने फरमाया कि वो रहमत जो नबी सल्लल्लाहु अलैहि वसल्लम को मेराज पर मिली थी, आपने ये चाहा कि मेरे उम्मती भी उस रहमत से महरूम न रहे। लिहाजा उस बदनी इबादत के लिए अल्लाह ताला के घर में हाजरी से पहले उम्मत को सुन्नत सिखा दी कि पढ़ो मांगो अल्लाहुम्मा इफ्तहली अबवाब रहमतिका। सुभान अल्लाह, ये नबी सल्लल्लाहु अलैहि वसल्लम की शफकत, रहमतुल लिल आलमीन की रहमत देखिए। और क्या फरमाया, अस्सलातु मियराजुल मोमिन, नमाज मोमिन की मेराज है, और मेराज में रहमत मिलती है। इसलिए कि तुम्हारे उरूज इसी से होगा, तुम्हारा उरूज इसी से होगा, इसीलिए तो 20 सकात नमाज पढ़वाई कि ताकि हमें मेराज नसीब हो जाए। ये मेराज के लिए है मेरे दोस्तों, ये तकलीफ है, ये मशक्कत है, ये रियाजत है, ये मेहनत है, ये मेराज के लिए है ताकि हमारी रूह को उरूज नसीब हो। तो ये वो रहमत है जो कि नबी सल्लल्लाहु अलैहि वसल्लम को वहां पर मिली थी, आपने उस आप सल्लम की रहमत थी, उस रहमत को तकसीम फरमा दिया। सुभान अल्लाह, क्या उसमें से हिस्सा तुम लो, उस रहमत में से तुम हिस्सा लूटो। जितनी देर तुम मस्जिद में बैठोगे, जितना वक्त लगाओगे, जितनी मेहनत करोगे सुबहान रब्बी अलाजीम, सुबहान रब्बी अलाला पढ़ने में, फिर हर चार रकात के बाद बीच में चार रकात पढ़ोगे, रहमतें लूटोगे ये सब। तो ये वो रहमत है मेरे दोस्त, तो ये नमाज रहमत है हमारे लिए, रहमत के हुसूल का वसूल का दरिया है। आगे बात सुना के चलो खत्म करता हूं, थक गए हैं, मैं भी थका हुआ, आप भी थके हुए। आगे फरमाया व बरकात के व तय्यिबात के जवाब में बरकात हो, बरकतें नाजिल हो। पता चला माल खर्च करने से बरकत होती है मेरे दोस्तों। हम बुलाते हैं बुजुर्गों को कि बुजुर्गों को घर कदम घर में कदम रखते हैं बरकत हो जाएगी, तो याद रखिएगा उसके लिए एक शर्त है, और वो शर्त यह है कि हम खुद घर में खिलाफ उसूल कोई काम ना करें। मसलन घर में टीवी हो, एलसीडी टीवी लगाया, या फजूल खर्चिया की, घरों में फजूलियात, जैसे जिसकी एक मिसाल है तामीरात में फजूल चीजें बहुत लगती हैं, बनावट की चीजें बहुत ज्यादा इस्तेमाल होती है, जिसकी एक मिसाल आजकल की जदीद तामीर के अंदर है कि बाथरूम में ऐसे ऐसे टाइल लगाते हैं, बड़े बड़े बाथरूम बनाते हैं कि जो के मैं एक दफा गया एक मशहूर टाइल की दुकान पर, तो टाइल पसंद कर रहा था, तो उसके बाद उन्होंने एक मुझे बी ग्रेड की टाइल दिखाई, सस्ती भी थी और बेहतरीन भी थी। तो जब मैंने वो टाइल देखी तो मैंने कहा ये मुझे दे दो। तो उसने मुझे एक अजीब जुमला कहा, वो मुझे कहता है अच्छा आप मस्जिद में लगा रहे हैं। तो मैंने उसकी ज़हनियत समझ ली, हम मुसलमानों की एक ज़हनियत है खटारा माल मस्जिद में लगाओ, थका हुआ चीज मस्जिद में लगाओ, ये हम मुसलमानों की ज़हनियत है। तो मैंने कहा देखो ये टाइल मस्जिद में नहीं लगेगी। फिर मैंने उसको कहा, जताया उसे, मैंने कहा ये टाइल मस्जिद में नहीं लगेगी, बैतुल खला में लगेगी जो कि मस्जिद नहीं है। आप हजरात जानते हैं कि जब मैं मस्जिद का काम कराता हूं फिर ऐसे नहीं छोड़ता कि थका हुआ माल उठा के लगा दूं। तो फिर मैंने उससे कहा कि देखो ये बैतुल खला में लगेगी और ऐसी जगह लगेगी जहां टाइल की जरूरत है, बस वहां लगाऊंगा। तो मुझे एक बात बताइए, अगर मैं मेरी जरूरत वहां 500 वाली चीज से पूरी हो रही है तो मैं 2000 वाली चीज वहां क्यों लगाऊं? मुझे एक बात बताइए, अगर टाइल खूबसूरत 2000-3000 वाली लगी हुई हो तो इस्तिंजा फड़ोक से बाहर आ जाता है। हाँ ये होता है कि कब्ज हो तो टाइम पास हो जाता है कि मसलन टाइलें गिन लेगा, डिजाइन देख लेगा, लेकिन अगर किसी आदमी को मुस्तकिल कब्ज की बीमारी हो और अपने घर में वो ऐसी टाइल लगा दे तो कब तक गिनेगा? इससे बेहतर है कि पैसे बचाकर अपना इलाज करा ले, कब्ज दूर करवा ले, केले खाए मुफीद होते हैं कब्ज दूर करने के लिए, वर्जिश करे कब्ज दूर करने के लिए मुफीद है, और तर चीजें खाए, खुश्क चीजें खाने से कब्ज होता है, गोश्त की कसरत से कब्ज होता है, सब्जी के इस्तेमाल से फायदा है, आड़ू खाए, ये सीजन आड़ू का है, हकीम कहते हैं कि एक सीजन में 8-10 किलो खा जाओ आड़ू, अमरूद के इस्तेमाल कीजिए, टाइलों पर पैसा लगाने के बजाय सेहत की चीजें खाइए। तो जब मैंने उसको कहा, मैंने कहा देखो एक फजूल जगह पर एक फजूल चीज को लगाकर अपना पैसा लगाना ये अपने पैसे को बर्बाद करना है, ये पैसा किसी काम की जगह पर लगाया जाएगा। तो कहने लगा कि वाकई ये बात है। तो मैंने कहा अल्हम्दुलिल्लाह मेरी कुव्वत खरीद है, मैं अच्छी चीज भी ले सकता हूं, लेकिन मुझे नहीं समझ में आता कि आपने एक फर्श बनाना है, हाँ बिजली का तार डालाए, स्ट्रक्चर बनाए, उसको अच्छा बढ़िया बनाए तो समझ में भी आता है। बैतुल खला में एक टाइल लगानी है, खूबसूरत टाइल ने भी वही काम करना है, कम खूबसूरत ने भी वही करना है, क्यों जनाब? ए ग्रेड ने भी वही करना है और बी ग्रेड ने भी वही करना है, काम मकसद एक ही है। हाँ अगर मजबूती की बात होती तो फिर फर्क होता है मेरे दोस्तों। इसलिए माल में बरकत के लिए भी उसूल है। अब अगर हम घर में टीवी रखें और उसके बाद बुजुर्गों की उलमा की दावत करके समझे कि घर में बरकत हो जाएगी, हरगिज नहीं हो सकती। बरकत अल्लाह ने दे दी है, बरकत के माने हैं फैजान रहमत इलाहिया, अल्लाह ताला की रहमत की बारिश। तो बारिश तो अल्लाह देंगे, हाँ हो सकता है बुजुर्ग की वजह से थोड़ी देर के लिए बारिश हो जाए लेकिन जाने के बाद फिर बंद हो जाएगी। इसलिए ऐसा काम करें, ऐसा काम करें, शरीयत पर अमल करें, तो मेरे प्यारे दोस्तों बरकतें ही बरकतें मिलेंगी। तो बहरहाल माल जो है ये बरकतों का जरिया है, इसलिए आपने फरमाया बरकत को। तो लादा तीन ये काम करें, अपना कौल, अपना बदन की इबादत और अपनी माली इबादत, ये तीनों चीजें हम सिर्फ और सिर्फ अल्लाह के लिए करें। यही हासिल है तज़किए का, कि हमारे दिल से गैरुल्लाह निकल जाए और अल्लाह ताला की मोहब्बत और अल्लाह ताला का ताल्लुक हमारे दिल में पैदा हो जाए। अब हमारी तीनों किस्म की इबादतें महज अल्लाह के लिए, मखलूक की तारीफ, मखलूक से वाहवा, मखलूक से नतीजा ना ले मेरे दोस्तों, अल्लाह से लेना है। अल्लाह हम सब पर फजल फरमा दे और दुआ करें। चलो अल्लाह ताला, या अल्लाह 27वीं शब है, ताक रात है, आपसे वही दुआ दुआ का तकरार करता हूँ कि अल्लाह ताला आप खालिक शब कद्र हैं, हम कोर चश्म क्या जाने कि शब कद्र क्या होती है, हमारे दिल में वो आंखें नहीं है, हमें चश्मे बसीरत हासिल नहीं है कि हम शब कद्र को पहचान सकें। और या अल्लाह आप खालिक शब कद्र हैं, इस बात पर कादिर हैं कि जिस दिन शब कद्र ना हो, जिस रात शब कद्र ना हो, उस रात भी शब कद्र की फजीलत अता फरमाने पर और हिबा फरमाने पर आपको कुदरत हासिल है। अल्लाह आपकी रहमत से दरख्वास्त है कि हम कमजोर थके मांदा, हम या अल्लाह कमजोर ईमान वाले, कमजोर बंद जिस्म वाले, और या अल्लाह ताला इबादत में कमजोर, आमाल में कमजोर, ईमान में कमजोर हम बंदों पर रहम फरमाते हैं। या अल्लाह ताला एक लालच है शब कद्र का, बस उस लालच की हम पर भी मेहरबानी फरमा दीजिए। और या अल्लाह शब कद्र की फजीलत हम सबको हिवा फरमा दीजिए। या अल्लाह ताला आपका बिगड़ेगा नहीं, हमारा संवर जाएगा, हम में से किसी को महरूम न फरमाइए, हमारी जिंदगियों को बल दे दीजिए, हमारी जिंदगियों के रुख को बदल दीजिए। या अल्लाह हम सबको सच्ची तौबा नसीब फरमा दीजिए, हमारी खताओं को मुआफ फरमा दीजिए। या अल्लाह ताला शब कद्र का तोहफा मुआफी है, आपके नबी रहमतुल्लिल आलमीन सल्लल्लाहु अलैहि वसल्लम ने सिखाया, अल्लाहुम्मा इन्नका अफुवुन करीमुन तुहिब्बुल अफ्वा फाफ़ु अन्नी। इससे मालूम होता है कि शब कद्र का तोहफा तो मुआफी है। अल्लाह हम सबको मुआफ फरमा दीजिए, ए मेरे मालिक हम सबको मुआफ फरमा दीजिए। या अल्लाह हमारे छोटे बड़े तमाम गुनाहों को मुआफ फरमा दीजिए। अल्लाह अपने सगीरा कबीरा गुनाहों को मुआफ फरमा, जानबूझकर जो गुनाह किए उसको भी मुआफ फरमा दीजिए, हमारी उस कोताही को मुआफ फरमा, और जो भूले से जो गुनाह किए उसको भी मुआफ फरमा दीजिए। या अल्लाह हम आपसे दरख्वास्त करते हैं जो गुनाह करके हम भूल गए और जिस पर हमने मुआफी नहीं मांगी और हम भूल चुके हैं, उन गुनाहों को भी मुआफ फरमा दीजिए। मुलूका से लेकर आज तक जितने नाफरमानी, जितने गुनाह के, सबको मुआफ फरमा दीजिए, अपना करम फरमा दीजिए। अल्लाह ताला हासिल शब कद्र हम सबको नसीब फरमा दीजिए, हमारी जिंदगियों के रुख को बदल दीजिए, हमारे दिलों को पाको साफ फरमा, हमको तज़किए की तरफ मुतवज्जे फरमा, इस्लाह की तरफ मुतवज्जे फरमा, फिक्र आखरत अता फरमा, अपनी मोहब्बत, अपना कुर्ब, अपना ताल्लुक नसीब फरमा, जज्ब की दौलत हम सबको अता फरमा दीजिए, हमारे कामों को आसान फरमा, हमारी जरूरियात को पूरा फरमा, हम सबको हमारे मरीजों को शिफाए कुल्ली अता फरमा, हमारे प्यारे जो दुनिया से जा चुके उनकी बेहिसाब मगफरत फरमा। अल्लाह अपने करम से बे औलादों को नेक और साले औलाद अता फरमा, हम सबको हमारी औलादों को नेक और साले फरमा बरदार बना। ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما। या अल्लाह हमारी बेटियों बहनों के लिए जो के रिश्ते के लिए अल्लाह के काबिल है और जिनके रिश्ते की जरूरत है, अल्लाह अपने कर्म से उनको रिश्ते अता फरमा। हमारे बहुत सारे अहबाब ने दुआओं की फरमाइश किया है आलम भर से, अल्लाह अपने कर्म से हम सब की उनकी तमाम हाजतों की हाजत रवाई फरमा, गमों को खुशियों से तब्दील फरमा, फिक्रों को या अल्लाह ताला उनकी फिक्रों को पूरा फरमा दीजिए। और अल्लाह अपने करम से हमारे मुल्क में इस्तेहकाम अता फरमा, नेक और साले हुक्मरान अता फरमा, नेक साले क़यादत अता फरमा। अल्लाह अपने करम से आवाम اور رعایا کی فکر کرنے والے حکمران عطا فرما دیجئے، اور ہمارے ملک کی زراعت میں، تجارت میں، معیشت میں برکت فرما. ربنا تقبل منا انك انت السميع العليم، صلی اللہ علی النبی الکریم برحمتک یا ارحم الراحمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.